यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ। म बेन्जु सुवेदी। शुरूमा प्रमुख समाचार। नेत्र विक्रमचन्द समूहलाई पनि मूलधारको राजनीतिमा फर्काउने प्रयास अन्तर्गत आज पहिलो चरणको वार्ता प्रक्रिया शुरू। वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईको भनाई। ताप्लेजुङको मेरिङदेन गाउँका आगलागी पीड़ितका लागि आर्थिक सहायता जुटाउन पहल शुरू। कोरोनाका कारण पशुपतिनाथ मन्दिरमा रोकिएको विशेष पूजा फागुन 25 पुनः शुरू हुने र इराक स्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको नौसैनिक अखडामा श्रृंखलाबद्ध रकेट आक्रमण। समाचार अब विस्तारमा। नेपाल सरकार र नेत्र विक्रम चन्द समूह बीच आज पहिलो चरणको वार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान सम्पन्न वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्ग बहादुर विश्वकर्माको संयोजकत्वमा हिजो अलग अलग वार्ता समिति सार्वजनिक भएको थियो। चन्द समूह राष्ट्र राष्ट्रियता र जनजीविकाका विषयमा वार्ता र संवाद गर्न तयार भएपछि वार्ता प्रक्रिया अघि बढ़ेको हो। संघीय संसदका सांसदहरूले कोरोना भाइरस विरूद्धको खोप लगाउनु भएको छ। आज बिहान नयाँ बानेश्वर स्थित निजामती अस्पताल पुगेर सांसदहरूले कोरोना विरूद्धको खोप लगाउनु भएको हो। थप सामग्री सहित संवाददाता सरिता खनाल।
बिहान 10 बजे नयाँ बानेश्वर स्थित निजामती अस्पतालको प्रांगणमा पुग्दा कोरोना भाइरस COVID-19 विरूद्धको खोप लगाउन सभामुख अग्निप्रसाद सापकोटा सहित सांसदहरू लामबद्ध भइसक्नु भएको थियो। खोप लगाइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले कोरोना विरूद्धको खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको हुनाले कोरोनासँग लड्न निर्धक्त भएर सबैले खोप लगाउनुपर्ने बताउनुभयो।
यसको असर प्रभाव बारे त मैले भर्खर लाउँदैछु, सबै कुरा भन्नु त हतारो होला, तर मलाई खोप लगाइसकेपछि अहिले भएको अनुभूति चाहिँ के छ भने यो बहुत सहज छ। वैज्ञानिक प्रयोगबाट सफल भएको हुनाले सम्पूर्ण नेपालीहरूले रोग बराबरको पनि हिचकिचाक नगरिकन लाउँदाखेरि हुन्छ।
पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खोप लगाउँदा कुनै अप्ठ्यारो नहुने भन्दै कोरोना भाइरस विरूद्ध लड्नका लागि बिना हिचकिचाहट खोप लगाउन सबैलाई आग्रह गर्नुभयो।
अरूलाई लागेको देख्दा अलि दुख्छ होला भने जस्तो लागेको थियो मलाई, आफैले लाग्दा खोप लागेको भाइ भाइ कति बेला खोप्नुहुन्छ होला भनेको त भइसक्यो भन्नुभयो। अनि यो बडो सरल र त कसैले पनि कुनै खालको तनावमा रहनु पर्ने आवश्यकता छैन। कोविड महामारीले विश्वव्यापी रूपमा जुन आतंक थियो मानव जातिमाथि, खोपको आविष्कार भइसकेपछि र यो प्रमाणित भइसकेपछि मानिस फेरि प्रकृतिमाथि विजयको एउटा नयाँ सिँढीमा मान्छे पुग्यो भने जस्तो अनुभूति भएको छ।
सांसद महेन्द्र कुमारी लिम्बुले सबैले ढुक्कसँग नडराइकन कोरोना विरूद्धको खोप लगाएर कोरोनासँगको लड़ाई जित्नुपर्ने बताउनुभयो।
जस्तो अरू इन्जेक्सन हानिन्छ त्यस्तै नै दुख्ने ओर्ने केही पनि भएको छैन अहिलेसम्म। खोप लगाइसकेपछि नियम पनि पालना गर्यो र एउटा कोरोना लाग्दैन भन्ने बाटो मुक्ति पाइयो, खुसी एकदम। यसमा ढुक्क भएर सम्पूर्ण नेपाली आम नागरिकले लगाउनु पर्छ।
सांसद लालबाबु पण्डितले कोरोनाको खोप लगाइसकेपछि कोरोनालाई लिएर आफ्नो मनमा भएको डर हटेको भन्दै यसबाट कोही पनि नडराइकन खोप लगाउनु पर्ने बताउनुभयो।
भ्याक्सिन मैले लगाए, मलाई कुनै पनि अप्ठ्यारो महसुस भएको छैन। यो भ्याक्सिनदेखि कोही पनि डराउनु आवश्यक छैन। हरेक व्यक्तिमा भएको डर कोरोना भ्याक्सिन लगाएपछि भाग्छ र स्वस्थ जीवनको निम्ति आवश्यक छ।
सांसद जयपुरी घरतीले सामान्य साइड इफेक्ट देखिए पनि त्यस्तो ठूलो असर नहुने प्रमाणित भएको भन्दै कोरोनाबाट बच्नका लागि खोप लगाउन आग्रह गर्नुभयो।
खोप लगाएपछि रोग नियन्त्रण गर्न सजिलो हुन्छ, कोही पनि डराउनु परेन। सामान्य अब अलि ज्वरो सोरो आउँछ भन्छन्, आइहाल्यो भने ठूलो कुरा भएन, डर हटाएर सामान्य खोपको रूपमा ले हुन्छ।
खोप लगाइसकेपछि सांसद यज्ञराज सुनुवारले सरकारले छिटो भन्दा छिटो आम नागरिकसम्म कोरोना विरूद्धको खोप सहज रूपमा पुर्याउनु पर्ने बताउनुभयो।
जनप्रतिनिधिको रूपमा हामी संघीय सांसदहरूले खोप लगाएका छौं। देशैभरि आम जनसमुदायलाई नागरिकहरूलाई सुरक्षित राख्नका लागि सरकारले छिटो भन्दा छिटो यो खोप जनस्तरसम्म लगाउने वातावरण निर्माण गर्नु पर्दछ। खोप लगाएर आतिनु पर्ने जस्तो मलाई लाग्दैन।
बुधबारदेखि शुरू भएको खोप कार्यक्रममा सांसदहरू, कर्मचारीहरू र संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूलाई समेत खोप लगाउने तय गरिएको छ। संवाददाता तुलसी सापकोटाको साथमा सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
नेपाली कंग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक पछि शुक्रबार बोलाएको छ। बैठकमा प्रतिनिधि सभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने पार्टी सचेतक पुष्पा भूषालले जानकारी दिनुभयो। यसैबीच नेपाली कंग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राख्नु भएको छ। चितवनमा आज पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले प्रधानमन्त्री विरूद्धको अविश्वासको प्रस्तावमा दाहाल नेपाल समूहलाई सघाउ लगाउनु पर्ने विचार पनि व्यक्त गर्नुभयो। ताप्लेजुङको मेरिङदेन गाउँपालिका दोभान बजारका आगलागी पीड़ित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ। जिल्ला विपद व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। आगलागीबाट पीड़ित पाँचजना परिवार भएका परिवारलाई विपद व्यवस्थापन कोषबाट नगद 15,000 र पाँचजना भन्दा बढ़ी परिवार भएकालाई 20,000 दरले आर्थिक सहायता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष उमेश पाण्डेले जानकारी दिनुभयो। आगलागीबाट 50 घर जलेर नष्ट भएका छन्। पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि अघि रोकिएको विशेष पूजा फागुन 25 गतेदेखि शुरू हुने भएको छ। कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरू गर्न लागि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डाक्टर मिलन कुमार थापाले जानकारी दिनुभयो। हाललाई 1,100 देखि 27,000 रूपियाँसम्मका विशेष पूजा मात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ। पशुपतिनाथ मन्दिरमा 1,100 देखि 25,00,000 रूपियाँसम्मको विशेष पूजा हुने गरेको छ। ललितपुरको एकान्त कुनामा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। S1J567 नम्बरको जीपले ठक्कर दिँदा सिन्धुपाल्चोकी 19 वर्षीय अञ्जु दाहालको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। ठक्करबाट गम्भीर घाइते दाहालको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। चालकको लापरवाहीले दुर्घटना भएको आरोप लगाउँदै कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्। ठक्कर दिने गाड़ी र चालकलाई नियन्त्रणमा लिएको परिसरका प्रहरी उपरीक्षक प्रजल महर्जनले जानकारी दिनुभयो। पाल्पाको ग्रामीण भेगमा पछिल्लो समय गाई भैँसी पालन व्यवसाय आर्थिक उपार्जनको बलियो स्रोत बन्दै गएको छ। सरकारबाट सहयोग पाउन थालेपछि रामपुर नगरपालिकाभित्रका किसानहरू पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका हुन्। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
विगत 8 वर्षदेखि गाई पालन व्यवसायमा लाग्नु भएका वासुदेव ढुङ्गानाको हाल 10 वटा गाई छन्। उहाँ अहिले दैनिक 60 लिटर दूध बजारमा बिक्री गर्नुहुन्छ। दूध बिक्रीबाट उहाँले मासिक 1,00,000 कमाई गर्न सफल हुनु भएको छ।
दूध उत्पादन लगभग 60 लिटर सम्म दिनमा चाहिँ उत्पादन छ। राम्रो उत्पादन हुँदा महिनाको 1,00,000 रुपियाँसम्म आमदानी लिन सकिन्छ। गाई 10 वटा जति छन्।
रामपुर नगरपालिकाले व्यवसायमा अनुदान सहयोग गरेपछि पशुपालक कृषकलाई सजिलो भएको छ। रामपुर नगरपालिकाबाट गत वर्ष उहाँलाई 1,10,000 र यस वर्ष युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ब्याज अनुदान कार्यक्रमबाट 2 वर्षसम्मको लागि 10,00,000 रकम सहयोग मिलेको छ भने लुम्बिनी प्रदेश सरकारको सहयोगमा घाँस खेती पनि गरिरहनु भएको छ।
ब्याज अनुदानको कार्यक्रम छ, ऋण लिएका छ, त्यसको ब्याज नगरपालिकाले तिरिदिएको छ। प्रदेश सरकारबाट घाँस खेतीको लागि 50% अनुदानमा सहयोग गरेको छ। हामीले घाँस खेती गरेका छौँ।
नगरपालिकाका योजना अनुसार रामपुर क्षेत्रमा दूध तथा दूध जन्य उत्पादन वृद्धि भएको, बजारीकरणमा भने केही समस्या रहेको बताउनुहुन्छ रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डे।
कृषि फर्म सञ्चालन गरी व्यावसायिक बन्न चाहने युवा उद्यमीलाई 12,00,000 कर्जामा 2 वर्षमा पूर्ण ब्याज अनुदान दिने कार्यक्रमले गाई तथा भैँसी पालन गर्ने कृषकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ र यसले दूध उत्पादन वृद्धि हुँदा दूधको बजारीकरणमा पनि समस्या देखिन थालेको छ।
गाई पालन तथा भैँसी पालन व्यवसायबाट काम दाम र नाम समेत हुने हुँदा किसानहरू त्यसतर्फ आकर्षित देखिन थालेका छन्। स्थानीय सरकारले किसानलाई अनुदान र सहकारीलाई दूध दुवानी गर्ने साधनमा सहुलियत दिएको छ। फेरि कृषि शाखा प्रमुख पाण्डे।
नगरपालिकाले सहकारी मार्फत वार्षिक 2,500 लिटर भन्दा बढी दूध बिक्री गर्ने कृषकहरूलाई प्रति लिटर 3 रुपियाँ अनुदान र सहकारीलाई दूध तथा दूध जन्य पदार्थ ढुवानी गर्ने साधनमा अनुदान दिने गरी कार्यविधि तयार गरेको छ।
ग्रामीण भेगमा गाई भैँसी पालन व्यवसाय आर्थिक उपार्जनको बलियो स्रोत बन्दै गएको छ। पछिल्लो समय कृषि क्षेत्रमा लाग्न चाहनेका लागि सरकारबाट विभिन्न अनुदानका कार्यक्रम आउँदा रोजगारीकै लागि विदेशी युवाहरूलाई कृषि कर्ममा लाग्न प्रेरणा मिलेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE व्यान 3 1800 मेगाहर्जका साथसाथै व्यान 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम राष्ट्रको संचार
समाचारमा पुनः स्वागत छ। अबकै अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेनले अबको दुई महिनाभित्रमा सबै वयस्क नागरिकलाई पुग्ने गरी कोरोना भाइरस विरूद्धको खोप उपलब्ध हुने बताउनु भएको छ। उहाँले कोरोना भाइरस विरूद्धको खोप सबै नागरिकले जति सक्दो छिटो प्राप्त गर्न सक्ने गरी सरकारले आफ्नो कार्यलाई अघि बढ़ाइरहेको भए पनि भाइरसको जोखिम अन्त्य नहुँदासम्म प्रत्येक नागरिकले सावधानी अपनाउने कार्यलाई भने भूल्न नहुनेमा जोड़ दिनुभएको छ। टेक्सास सहितका केही राज्यले कोरोना भाइरस संक्रमण विरूद्ध अपनाइएका प्रतिबन्धात्मक व्यवस्था हटाएर आर्थिक गतिविधिलाई पहिलेकै अवस्थामा फर्काउन गरेको घोषणापछि राष्ट्रपति बाइडेनले जोखिम अझै कायम रहेकोतर्फ सचेत गराउनुभयो। अफगानिस्तानमा फेरि तीन महिला पत्रकारको गोली प्रहार गरी हत्या भएको छ। जलालाबाद शहर स्थित कार्यालयबाट काम सकेर घर फर्कदै गरेका ती महिला पत्रकारलाई घेराहाली भएको आक्रमणमा तीनैजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। स्थानीय टेलिभिजन च्यानल एनिकासमा काम गर्ने ती महिला पत्रकारको हत्यामा संलग्न समूहको पहिचान हुन नसकेको बताइएको छ। अफगान राष्ट्रपति अशरफ घानीले महिलामाथि भइरहेका आक्रमण इस्लाम धर्म र शान्ति विपरीतका कार्य भन्दै घटनाको निन्दा गर्नुभएको छ। अफगानिस्तानमा केही महिना यता भएका आक्रमणमा कम्तीमा एक दर्जन पत्रकारको हत्या भइसकेको छ। इराकको पश्चिमी भेग स्थित अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाले प्रयोग गरिरहेको हवाई अखडामा श्रृंखलाबद्ध रकेट आक्रमण भएको समाचार छ। सो क्षेत्र स्थित अमेरिकी सेनाका कमाण्डरले आइन अल असद हवाई अखडामा कम्तीमा दशवटा रकेट आक्रमण भएको स्वीकार गरे पनि क्षतिका बारे केही उल्लेख गरेका छैनन्। अमेरिकी सरकारले रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई विषाक्त रसायन प्रहार गरेर मार्ने प्रयास गरेको भन्दै रसियाका केही उच्च ओहदाका पदाधिकारी विरूद्ध प्रतिबन्धको घोषणा गरेको छ। अमेरिकी सरकारी स्रोतले रसियाको गुप्तचर निकायका छजना उच्च ओहदाका व्यक्ति नाभाल्नीलाई मार्ने योजनामा रहेको पुष्टि भएकोले उनीहरू विरूद्ध प्रतिबन्धको घोषणा गरिएको जनाएको छ। अमेरिका सहितका पश्चिमा राष्ट्रहरूले रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीमाथि भएको असफल हत्या प्रयासमा त्यहाँको सरकारी संयन्त्रको संलग्नता रहेको आरोप लगाइरहेका छन् भने रसियाको सरकारले आरोप खण्डन गर्दै नाभाल्नीको विषय उठाएर भइरहेका रसिया विरोधी गतिविधिले सकारात्मक परिणाम नल्याउनेतर्फ सचेत गराइएको छ। अमेरिकाको मेक्सिकोसँग सीमा जोड़िएको इलाकामा भएको सवारी दुर्घटनामा कम्तीमा 13 जनाको मृत्यु भएको छ भने त्यति नै संख्याका व्यक्ति घाइते भएका छन्। 8-9 जनासम्म यात्रा गर्न मिल्ने एसयूवी कारमा 25 जना यात्रा गरेको अवस्थामा निर्माण सामग्री बोकेको ट्रकसँग जुधेर दुखद घटना भएको बताइएको छ। सो घटनामा ट्रकका चालक भने सामान्य घाइते भएका बताइएको छ। र अमेरिकाले भेनेजुएलामा जारी राजनीतिक परिस्थितिको अन्त्यका लागि स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनुपर्नेमा जोड़ दिएको छ। अमेरिकाले आधिकारिक नेताको मान्यता दिएका भेनेजुएलाका विपक्षी नेता हुआ गुआइदो र अमेरिकी गृहमन्त्री एन्टोनी ब्लोकेन बीच भएको पछिल्लो संवादमा गृहमन्त्री ब्लोकेनले भेनेजुएलामा वास्तविक प्रजातन्त्र बहालीमा जोड़ दिनुभएको बताइएको छ। भेनेजुएलामा सन् 2018 भएको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति निकोलास मादुरो फेरि पनि विजय हुन भएको आंकड़ा सहित त्यहाँको निर्वाचन आयोगले परिणाम सार्वजनिक गरे पनि अमेरिका सहितका पश्चिमा राष्ट्रहरूले विपक्षी नेता गुआइदोलाई आधिकारिक नेता भएको घोषणा गरेपछि अमेरिका र भेनेजुएला बीचको सम्बन्ध झनै बिग्रेको थियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। नेत्र विक्रम चन्द समूहलाई पनि मूलधारको राजनीतिमा फर्काउने प्रयास अन्तर्गत आज पहिलो चरणको वार्ता प्रक्रिया शुरू। वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईको भनाई। ताप्लेजुङको मेरिङदेन गाउँका आगलागी पीड़ितका लागि आर्थिक सहायता जुटाउन पहल शुरू। कोरोनाका कारण पशुपतिनाथ मन्दिरमा रोकिएको विशेष पूजा फागुन 25 पुनः शुरू हुने र इराकस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको नौसैनिक अखाडामा श्रृंखलाबद्ध रकेट आक्रमण। यसका साथै दिउँसो 3 बजेको समाचार यहीं पूरा हुन्छ। अर्को समाचार अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।